यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
समर्पित दिनेशफोन 93.8 मेगाहर्जसँग इन्टरनेट अनलाइनमा dineshfm.com.np र मोबाइलमा समेत एकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउत नमस्कार।
वर्गमा हुने ब्रेस्ट, युट्रस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिई नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बिमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षा वरण र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि LC टाइप गरी 32288 SMS पठाउनुहोस्। मेटलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
नुनदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
डडेलधुवाको मरगढी नगरपालिकामा पानीको हाहाकार भएको छ। गर्मी मौसम सुरु भएसँगै पानीका मुहान सुक्न थालेपछि जिल्ला सदरमुकाम, बागबजार सहित अमरगढी नगरपालिका क्षेत्रमा पानीको हाहाकार भएको हो। पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले आगलागी नियन्त्रणका लागि खरिद गरेको दमकलले पानीको आपूर्ति गर्न थालेको छ। खलङ्गा खानेपानी आयोजनाको मतेरी खोलाको मुहान सुक्न थालेपछि दमकलले विभिन्न खोलाबाट पानी ल्याएर बजार क्षेत्रमा वितरण गर्ने गरिएको नगरपालिकाले जनाएको छ। अमरगढी नगरपालिकाका मेयर विपिन ओझाले खानेपानी आयोजनाको मूलमा पानीको मात्रा घटेपछि बजार क्षेत्रमा भएको हाहाकार टार्न दैनिक 4-5 पटक दमकल मार्फत पानी वितरण गरिरहेको बताउनुभयो। 45,000 लिटर क्षमताको दमकलमा साउ खर्क र स्थानीय ड्युटी गार्डबाट पानी ल्याएर नगरवासीलाई वितरण गर्दै आएको जानकारी दिनुभयो। दमकलले बाग बजार, तुफान डाँडा, खलङ्गा र किर्तिपुर बजारका उपभोक्तालाई पानी वितरण गर्ने गरेको नगर प्रमुख ओझाले बताउनुभयो।
गरिब गरेसँगै पानीका मूलहरू बिस्तारै सुक्दै गएका छन्। त्यसले गर्दा सदरमुकाममा खानेपानीको हाहाकार देखिएको छ। तत्कालका निमित्त जनताको आधारभूत आवश्यकता हो। यो आधारभूत आवश्यकता सहजै सरकारले उपलब्ध गराउनुपर्छ। त्यसका निमित्त अल्पकालीन रूपमा डडेलधुवामा रहेको जुन दमकल छ, त्यो दमकल मात्र हामीले अहिले जनतालाई
सदरमुकाममै रहेको खलङ्गा खाने पानी आयोजनाको ट्याङ्की भरिन तीन दिन लाग्ने गरेको छ। तेस्रो साना सहरी आयोजना अन्तर्गत केही दिन पहिले अमरगढी खानेपानी योजना निर्माण सुरु भएको छ भने ओगतार मन्दिर परिसरमा दुई ठाउँमा डिप बोरिङ निर्माण गर्ने गरी 36 लाखको ठेक्का सम्झौता भएको छ। नगरपालिकाको एक नम्बर वडाको मालमा र दुई नम्बर वडाको आयत बजारमा डिप बोरिङ निर्माणका लागि सम्भावित अध्ययन सम्पन्न गरेको जनाएको छ। अहिले 2032 सालमा निर्माण भएको खलङ्गा खानेपानी आयोजनाले मात्र बजार क्षेत्रमा पानी आपूर्ति गरिरहेको छ। ओगतारा सार्वजनिक यातायात समिति डडेलधुराको बसमा आग लागि भएको छ। सुविधा सम्पन्न एयर सस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। काठमाडौँबाट डडेलधुराका लागि छुटेको 2484-8492 नम्बरको बसमा आज बिहान 6 बजेतिर आगो लागेको हो। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नजिक बस गुडिरहेका बेला आगो लागेको ओगतारा यातायात समितिले जनाएको छ। पश्चिमतर्फ नै आइरहेको अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अगाडिको चक्कामा 81 आगो लागेको ओगतारा सार्वजनिक यातायात समितिका अध्यक्ष पदमराज जयसीले बताउनुभयो। आगो दन्किएपछि बस जलेर पूर्ण रूपमा नष्ट भएको छ भने यात्रुहरू सबै सकुशल रहेको बर्दिया प्रहरीले जनाएको छ। 45 यात्रु सवार बसमा आग लागि भएपछि यात्रुहरू बाहिर निस्किएका थिए। तार सट भई आगो लागेको अनुमान गरिएको छ। ओगतारा यातायातले केही समय अगाडि समेनागृह र शौचालय सहितको बस सञ्चालनमा ल्याएको थियो। प्राकृतिक स्रोतको प्रयोग गरी आधुनिक सामग्री निर्माणमा प्रदेश नम्बर 7 का लघु उद्यम व्यवसायी सक्रिय देखिएका छन्। यसअघि परम्परागत प्रणालीमा आधारित भई प्राकृतिक स्रोतबाट विभिन्न हस्तकलाका सामग्री बनाउँदै आएका उद्यमीहरू प्रविधिको विकास भएसँगै व्यावसायिक रूपमै लघु उद्यममा सक्रिय भएका हुन्। तर बजारको अभाव र नीतिगत जटिलताले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको भन्दै लघु उद्यम व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। सहकर्मी जनक विष्टको रिपोर्ट सुनौ।
हिमाली जिल्ला दार्चुला दुहुका धीरसिंह कार्कीले 2062 सालमा भारतबाट अङ्गुरा जातको खरायो ल्याएर व्यावसायिक खरायो पालन सुरु गर्नुभयो। खरायोकै कपालबाट लत्ता कपडा बनाउन थाल्नुभएका कार्कीलाई अहिले आएर सफल उद्यमी बनाइदिएको छ। दार्चुला खाँडकी हंसा मन्याल 2065 सालदेखि लघु उद्यम समूहमा आबद्ध हुनुहुन्छ। उहाँले वनपाखामा पाइने घाँस अल्लो प्रशोधन गरी हस्तकलाको माध्यमबाट विभिन्न किसिमका कपडाहरू बनाउँदै आउनु भएको छ। तर उहाँले कडा परिश्रम गरी बनाइएका लत्ता कपडा र अन्य सामग्रीको कारोबार सदरमुकाम खलङ्गामा मात्र सीमित छ। मन्याल र कार्कीले जस्तै कैलाली अत्तरियाका दिनेश कैनीले पनि वन जङ्गलमा पाइने बेत बाँसबाट आधुनिक डिजाइनका हेङ्गर, मुढा, फुलदानी, कुर्सी र सोफासेट लगायतका सामग्री बनाउँदै आउनु भएको छ। उहाँको उत्पादन अहिले नेपालका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ। विगतमा यहाँको उद्योग वाणिज्य संघले बेला बेला भारत सहितका देशमा हुने अन्तर्राष्ट्रिय मेलामा सुदूरपश्चिमेली उत्पादनलाई चिनाउने भूमिका खेल्दै आएको थियो। अहिले आएर सो कार्य रोकिए पनि स्थानीय स्तरमै पाइने कच्चा पदार्थबाट उत्पादित सामग्रीले अन्तर्राष्ट्रिय बजार पाएको छैन। गाउँमा बनाइएका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरकारले सहयोग गर्नुपर्ने उद्यमीहरूको माग छ। उद्योग मन्त्रालयले सञ्चालन गरेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले उद्यमीलाई प्राविधिक तालिम र प्रविधि सहयोग गर्दै आएको थियो। तर अब देशमा तीन तहका सरकार गठन भइसकेकाले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म प्रतिस्पर्धा गर्न सक्ने बनाउने जिम्मा पनि उनीहरूकै छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल।
कुनै चाहिँ सिकाइदिने अनि कुनै पनि बनाउन दिने मार्केटिङ पनि उसैले गर्ने भनेर सायद सम्भव हुँदैन होला। त्यसैले यदि लग्यो भने हरेक डिपार्टमेन्टल स्टोरमा हामीले त्यो सामान स्वयं उपलब्ध गराउन सक्यौँ भनेपछि त्यसको भ्यालुएट हुन्छ। र वास्तवमा हामीले अहिले यो कोठामा चाहिँ जुन कुरा गरेका छौँ
यता प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन आफूबाट सुरु गर्नुपर्ने बताउनुहुन्छ। स्वदेशी उत्पादनको प्रयोग गर्न हिचकिचाउने प्रवृत्तिले गर्दा यहाँको उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुग्न नसकेको दावी उहाँको छ।
हामीले हाम्रो गाउँठाउँमा बनेका सामग्रीहरूलाई प्रयोग गर्नेमा हामी आफैलाई हेला मान्छौँ। चाइनिज कुराहरू, जापानिज कुराहरू, कोरियन सामग्रीहरूलाई लाउनमा हामी गर्व गर्छ, तर हाम्रो क्षेत्र हाम्रो ठाउँमा भएका सामग्रीहरूलाई प्रयोग गर्नमा हामी गर्व गर्न सक्दैन। तबसम्म विकास हुन सक्दैन जबसम्म हामीले हाम्रो ठाउँबाट उत्पादन भएको कुराहरूलाई लगाएर गर्व गर्न सक्छौँ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
यसैबीच धनगढीमा गरिबी निवारण तथा आर्थिक समृद्धिका लागि औद्योगिक उद्यमशीलता विकास र लघु उद्यम विकास मोडल सम्बन्धी अभिमुखीकरण गोष्ठी धनगढीमा सम्पन्न भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वय र प्रदेश सातको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको गोष्ठीमा प्रदेश नम्बर सातमा लघु उद्यम विकासको विषयमा सरकारवालासँग छलफल गरिएको छ। दिनेश खबरमा अब केही छिन् ब्रेकको पालो।
ओए कस्तो छ एग्जामको तयारी? खोइ के तयारी भन्नु, किताब नै थिएन, केही पढेकै छैन, म त सामानहरू सुपथ मूल्यमा पाइन्छ।
आमाको हातमा नि झोला, छोरा छोरीको हातमा नि झोला, होइन यो झोला भित्र के होला?
हामी सबैको झोलामा प्यारागन कम्पनीका आफ्नो लागि जुत्ता चप्पलहरू छन्।
खै हेरौँ त, आहा कति राम्रो
मन पर्यो होइन प्यारागन कम्पनीका जुत्ता चप्पलहरू।
6 मन्थ वारेन्टी का साथ स्कुल सुज, स्पोर्ट सुज, लेडिज स्यान्डल, जेन्ट्स स्यान्डल र बच्चाहरूको चप्पलहरू उपलब्ध छन्। 14 देशमा कारोबार गरिरहेको 45 वर्ष पुरानो प्यारागन कम्पनीको लागि सुदूरपश्चिमको आधिकारिक विक्रेता शिव भगवती ट्रेडर्स धनगढी 3 चौराहा 98 6 85 60 863 र 98 6 98 36 838।
बीपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। प्रदेश नम्बर सातका मुख्यमन्त्रीदेखि मन्त्रीहरूले आफैले बनाएको आचार संहिता उल्लङ्घन गरेका छन्। उनीहरूले हरेक कुरा र विषयवस्तुहरूमा पारदर्शी हुँदै सदाचार कायम गराउनका लागि आफै आचार संहिता बनाएका थिए, तर उनीहरूले प्रदेश सरकारको 100 दिन हुन लाग्दा पनि आफ्नो सम्पत्ति विवरण लगायतका प्रदेश सरकारका अन्य विभिन्न विषयवस्तुहरूको विवरण सार्वजनिक गरेका छैनन्। पदावली गरेको 60 दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था भए पनि मुख्यमन्त्री र मन्त्रीहरूले हनीमुन समयमा सकिँदा पनि व्यवस्था गरिरहेका हुन्। प्रदेश सरकारसँग सम्बन्धित विभिन्न विषयवस्तुहरू पनि सार्वजनिक गरिएका छैनन्। सहकर्मी सीताराम ओझाको रिपोर्ट सुनौ।
आचार संहिता भन्दा साथै आचरण, व्यवहार, अनुशासन, व्यावसायिक इमान्दारिता, पारदर्शिता, उत्तरदायित्व जस्ता विषयहरू यसमा समेटिन्छन्। आफ्नो नैतिकता, आचरण जस्ता विषयहरू, मर्यादित व्यवहारसँग सम्बन्धित विषयहरू, आफू र आफन्त, नजिकको आफन्तहरूसँग जोडिएका विषयहरू, व्यावसायिकता अभिवृद्धि गर्ने विषयहरू पनि समेटिया छ।
गत फागुन 16 गते बसेको प्रदेश नम्बर 7 को मन्त्री परिषदको दोस्रो बैठकले मन्त्रीका लागि आचार संहिता लागू गरेको बताउँदै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीप राज कडेल, सदाचार कायम गराउन मन्त्रीहरूका लागि आचार संहिता लागू गरिएको भए पनि स्वयं आचार संहिता बनाउने मुख्यमन्त्रीदेखि मन्त्रीहरूले आफै त्यसको पालना गरेका छैनन्। लागू गरिएको आचार संहितामा मन्त्री पदको दुरुपयोग गरी नाता गोता र आफन्तलाई ग्राह्यता दिन नपाइने र पारदर्शीमा काम गर्नुपर्ने व्यवस्था भए पनि त्यसको उल्लङ्घन भएको हो। फागुन 16 गते भएको सो बैठकको निर्णय बताउँदै सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले आचार संहिता कार्यान्वयन गर्दै प्रदेश सरकारका विभिन्न विषयवस्तु सार्वजनिक गरिने दावी गर्नु भएको थियो।
सरकारका पनि विभिन्न समितिहरू हुन्छन्, मिनी क्याबिनेटको रूपमा हुन्छन्। आवश्यक पर्ने विभिन्न निर्णयहरू गर्न क्याबिनेटै आवश्यक पर्दैन, मिनी क्याबिनेटका रूपमा रहेका समितिहरूले निर्णय गर्दै जाने परम्परा छ, त्यसको अधिकार राख्छ। मन्त्री परिषदका सदस्यहरूको हामीले आचार संहिता निर्माण गरेका छौँ,
तर प्रदेश सरकारले मन्त्री परिषदले गरेका निर्णयहरूको जानकारी दिनुबाहेक अन्य विभिन्न विषयवस्तुसँग सम्बन्धित आवश्यक विवरणहरू सार्वजनिक गरेको छैन। भ्रष्टाचार निवारण ऐन 2059 अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले 60 दिनभित्र आफ्नो सम्पत्ति र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रावधानलाई प्रदेश सरकारका मन्त्रीहरूले व्यवस्था गर्दै आएका छन्। यसै गरी अन्य क्षेत्रसँग सम्बन्धित विवरणहरू पनि सार्वजनिक गरिएका छैनन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता बिशन सिंह थापा मन्त्री परिषदले बनाएको आचार संहिता मन्त्रीहरूले नै उल्लङ्घन गरिरहेका छन्। उनीहरूले सदाचारका लागि 8 बुद्धि आचार संहिता 3 महिना अघि नै बनाउँदै निर्णय गर्दा समेत त्यसको कार्यान्वयनमा ध्यान दिएका छैनन्। प्रदेश सरकारले सेवा सुविधाका ऐनहरू बनाउन बढी प्राथमिकता दिएका बेला आफैले सार्वजनिक गर्नुपर्ने विभिन्न विवरणहरू लुकाइएका छन्। तर प्रदेश सरकारले अब सरकारको 100 दिनको समीक्षा गर्दै सम्पत्ति विवरण लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित विवरणहरू सार्वजनिक गर्ने जनाएको छ। मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओली
मन्त्री परिषद कार्यालयमा आइसकेका छ। त्यसलाई अब हामीले 2-4 दिनभित्र सार्वजनिक गर्छौँ, सार्वजनिक मिडिया मार्फत या पत्रिका मार्फत जनताले थाहा पाउने गरेर सम्पूर्ण मन्त्रीज्यूहरू पदाधिकारीज्यूहरू सार्वजनिक छिटै हुन्छ 2-4 दिनभित्र।
दिनेश एफएम 93.8 MHz लागि सीताराम ओझा धनगढी।
कैलालीमा जोगे बुलाल तथा नापी र मालपोत कार्यालयका कर्मचारीहरूकै मिलेमतामा सबन्दाको नाम दिएर किताकाट भइरहेको आशंका गरिएको छ। जिल्लावासीहरूले जग्गा प्लटिङमा रोक लगाइएपछि सरकारी कर्मचारीकै मिलेमतामा अंशबन्दाको नाममा किताकाट भइरहेको बताएका हुन्। उनीहरूले सर्वोच्च अदालतले किताकाट रोक्न आदेश दिए पनि विभिन्न उपाय खोजेर किताकाट गर्नेलाई कानूनको घेरामा ल्याउन माग समेत गरेका छन्। सुनौ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ श्रोता प्रतिक्रिया।
जग्गा प्लटिङमा रोक लगाइए पनि कैलाली जिल्लामा अंशबन्दाको नाममा प्लटिङ मौलाएको छ। दलालहरू र सरकारी कर्मचारीहरू विभिन्न उपाय खोज्दै जग्गा प्लटिङ गरिरहेका छन्। कृषियोग्य खेतहरू खण्डीकरण भइरहेका छन्। यसै विषयमा तपाईँ धेरै श्रोताका प्रतिक्रिया प्राप्त भएका छन्।
धनबहादुर धामी फेसबुकमा लेख्नुहुन्छ, त्यस्ता दलाल र सरकारी कर्मचारीमाथि तपाईँ हामी जस्ता सचेत नागरिकले खबरदारी गर्दै सम्बन्धित निकायलाई घचघस्याउनु पर्छ, ताकि ती नौटङ्की गरेर फाइदा उठाउनेहरूलाई कानूनको कठघरामा लिई खेतीयोग्य जमिन प्लटिङ हुनुबाट जोगाउन सकिन्थ्यो कि।
भक्तराज जोशी, नेपालको कर्मचारी तन्त्र नै सबैभन्दा बेइमान छ, राजनीतिज्ञहरूलाई पनि भ्रष्ट बनाउने यही कर्मचारी तन्त्र हो, तसर्थ कर्मचारी तन्त्रलाई सुदृढीकरण नगरुन्जेल यो समस्या पनि समाधान हुनेवाला छैन भनेर प्रतिक्रिया पठाउनु।
रियल एनालाइसिस फेसबुकमा लेख्नुहुन्छ, जबसम्म तराईबाट पुरा बस्ती पहाडमा सार्ने नीति सरकारले ल्याउँदैन तबसम्म कृषि योग्य तराईको उर्वर भूमि नासिरहन्छ, दलालले कमाई खाने भाडो बनाइराख्छन्, सरकारले यो क्षेत्रलाई कृषि उपज केन्द्र बनाउनु पर्छ।
कृष्णशाही लेख्नुहुन्छ, अंशबन्दा गर्न मिल्ने तर अंशबन्दाका बेला किता कार्ड भएको जग्गा पनि वर्षमा एउटा किता मात्र बेच्न पाउने नियम लागू गर्नुपर्छ सरकारले, नत्र प्लटिङ गरेर बेच्नकै लागि अंशबन्दा भइरहेको छ।
कटक सिंह फेसबुकमा लेख्नुहुन्छ, व्यक्तिले आफ्नो जग्गा बेच्न पाउनु पर्छ, यो मौलिक अधिकार हो, बेच्नेले नबेचेपछि जग्गा किन्नेले कसरी किन्ने, सरकारले कृषिका लागि छुट्टै ठाउँ तोक्नु पर्छ।
एगेराज जोशी भन्नुहुन्छ, खोला नाला भरान भएर पनि पुरिँदैछन्, भूगोलका आधारमा नक्सा बन्नु पर्नेमा नक्साका आधारमा भूगोल हुँदैछ, धनगढी उपमहानगरपालिकाको वडा नम्बर 12 वडा कार्यालयमा नाला पुरेर प्लटिङ हुँदैछ, रोक्नु पर्यो भनी निवेदन दिँदा पनि गाउँवासीको निवेदनको प्रवाह नगरी जग्गा दलाललाई सिफारिस भइरहेको छ, यसरी बन्छ धनगढी स्मार्ट सिटी, सबलाई दलालले पैसामै खरिद गरे जस्तो लाग्यो, बर्खामा डुबान हुने पक्का छ।
सीएकेएफ नहाटाले जति विकास गरे पनि जनसङ्ख्या वृद्धिले विकासलाई खाइदिन्छ, त्यसैले जनसङ्ख्या वृद्धिलाई तत्काल रोक्नु पर्छ, सबै किसिमको समस्यालाई यसले समाधान गर्छ भनेर फेसबुकमा प्रतिक्रिया पठाउनु भएको छ।
आशिष ओझाले धनगढी उपमहानगरपालिकाको स्मार्ट सिटी बनाउने योजनाको सुरुवात यही हो कि, के हेरेर बसेका छन् सम्बन्धित निकाय अर्थात् उपमहानगरपालिकाका प्रमुख ज्यू, यस्ता कार्य गर्ने गराउने सहयोग गर्ने सम्पूर्णलाई कारवाहीको दायरामा ल्याई उक्त कार्य तुरन्त बन्द गरियोस् भनेर प्रतिक्रिया पठाउनु भएको छ।
र जयराज नेउपाने, पछिल्लो 6 महिना यता कैलाली जिल्लामा इतिहासकै ठुलो अंशबन्द भएको छ, राम्रोसँग छानबिन गर्नुपर्छ, एकै दिन एकै व्यक्तिको नाममा करोडौंको सम्पत्ति आउनु र अंशबन्द हुनु अस्वाभाविक हो, यस्ता काममा संलग्न मालपोत कार्यालय, नापी कार्यालयका कर्मचारी, जग्गा दलाल र अंशबन्द गर्ने गराउने सबैलाई कारवाही हुनुपर्छ, यसमा कैलाली जिल्लाका विभिन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीको मिलमतो देखिन्छ, यिनीहरूलाई पनि कारवाही हुनुपर्छ।
तपाई पनि समसामयिक विषयवस्तु दिनेश खबरको फेसबुक पेजमा राखिएको हाम्रो समाचार र कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउनु होला। तपाईँ आफ्नै आवाजमा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 091-410-210 पनि फोन गर्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल दिनेश खबरलाई सब्स्क्राइब गरेर भिडियो रिपोर्ट पनि हेर्न सक्नुहुनेछ। तपाईँका प्रतिक्रियाले हामीलाई मार्गदर्शन र हौसला प्रदान गर्नेछ।
नम्बर सातको प्रमुख पर्यटकीय क्षेत्र खप्तमा पहिलो पटक साइकल पुगाउने तीनजनालाई सम्मान गरिएको छ। विवेकशील साझा पार्टीले धनगढीमा कार्यक्रम गर्दै तीनैजनालाई सम्मान गरेको हो। खप्तमा पहिलो पटक साइकल पुगाउने धनगढी उपमहानगरपालिका दुईका विवेक शर्मा, खगेन्द्र सिंह धामी र गोदावरी नगरपालिका आठ मजगाउँका भरत बेकम शाहीलाई राष्ट्रिय झण्डा दिएर सम्मान गरेको हो। धनगढीदेखि साइकल यात्रा गरेर तीनैजनाले खप्तमा साइकल पुर्याउन सफल भएका थिए। दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
विश्व थाइराइड दिवस 2075 जेठ 11 गते जनरल हेल्थ एन्ड थाइराइड स्क्यानिङ क्याम्प, थाइराइड जाँच रु 500 मात्र।
थाइराइडका लक्षणहरू: अल्छी लाग्नु, धेरै मोटाउनु, धेरै दुब्लाउनु, धेरै थकान लाग्नु, महिनावारी गडबडी हुनु, गर्भ खेर जानु, सुस्त मनस्थिति हुनु, बाजोपन देखा पर्नु, कपाल झर्नु, धोद्रो स्वर वा घाँटी सुनिनु, मुटुको धड्कन बढ्नु, धेरै जाड वा गर्मी हुनु, अनुहार तथा आँखाका डिल सुनिनु, हाड जोर्नी सुनिनु वा दुख्नु, छाला फुस्रो हुनु, उचाइ अनुसार बच्चाको तौल घट्नु वा बढ्नु, यी माथिका कुनै लक्षणहरू छन् भने थाइराइड डिसअर्डर हुन सक्छ। त्यसैले रगत परीक्षण गराई आजै चिकित्सकको सल्लाह लिनुहोला।
जनरल हेल्थ चेकअप रु 1350 मात्र। डायबिटिज प्याकेज रु 1100 मात्र। कम्प्रेन्सिभ प्याकेज मात्र रु 2500। जिडिएल स्पेसल प्याकेज 3400 मात्र। जिडिएल एक्सक्युटिज प्याकेज 800 मात्र। र थाइराइड दिवस जेष्ठ 11 गते सुगर जाँच निःशुल्क। क्याम्प हुने स्थान धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्राली। फोन नम्बर 9858-425-933। क्याम्प हुने मिति 2075 जेठ 10, 11, 12, र 13 गते। समय बिहान 6 बजेदेखि साँझ 4 बजेसम्म।
धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर टिसिएल चोक धनगढी 5 हसनपुर कैलाली। सम्पर्क नम्बर 091-520-660।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब एउटा खेल खबर। धनगढीमा सम्पन्न अन्तर्विद्यालय टी20 क्रिकेट प्रतियोगिताको उपाधि लिटिल फ्लावर बोर्डिङ हाई स्कुलले जितेको छ। फाइनलमा धनगढीकै जेएसएस एभरेस्ट स्कुललाई 9 विकेटले पाखा लगाउँदै लिटिल फ्लावरले उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जेएसएसले अन्तिम ओभरमा सबै विकेट गुमाउँदै 101 रन बनायो। उसका लागि भरत सिंहले 25 रनको योगदान दिए। बलिङमा लिटिल फ्लावरका कप्तान समेत रहेका शैलेश अवस्थीले ह्याट्रिक सहित 4 विकेट लिए भने किशोर सिंहले 2 विकेट लिए। 102 रनको लक्ष्यसहित मैदान उत्रिएको लिटिल फ्लावरले 1 विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। उसको जितमा भरत सिंहले 48, राजेन्द्र चन्दले 24 र अनिल थापाले 12 रन बनाए। विजेतासँगै लिटिल फ्लावरले 20,000 नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जेसिसले 10,000 नगद सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगिताका उदयमान खेलाडी सिद्धार्थ शिशु सदनका विवेक चन्द म्यान अफ द सिरिज एक्सिसका कविन्द्र शाह घोषित भए। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख 28 गतेदेखि प्रतियोगिता सुरु भएको थियो। केही खबर संक्षेपमा। कैलालीको हसुलियाबाट अवैध रूपमा कुखुरा तस्करी गरिरहेका एकजनालाई पक्राउ गरिएको छ। कुखुरा तस्करीमा संलग्न C1/4086 नम्बरको मोटरसाइकल, 60 किलो कुखुरा सहित भदनी नगरपालिका का खुशीराम चौधरीलाई पक्राउ गरिएको हो। तस्करी नियन्त्रण अभियानमा सक्रिय अण्डा तथा कुखुरा व्यवसायी संघको अगुवाईमा पक्राउ गरी इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाइएको थियो। भारतमा नष्ट गर्न लागिएका श्रीदेवी जातका कुखुरा ल्याएर नेपालमा तस्करी भइरहे पनि व्यवसायी आफै तस्करी नियन्त्रण अभियानमा लागेका छन्। नवगठित नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य लेखराज भट्टले पश्चिम सेती जलविद्युत आयोजना कम क्षमतामा निर्माण गर्न नहुने बताउनु भएको छ। धनगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा 750 मेगावाटको पश्चिम सेतीलाई 350 मेगावाटमा झारेर निर्माण गर्न सकिने बारे चर्चा शुरू भएको उल्लेख गर्दै भट्टले सरकारले आफ्नै लगानी जुटाएर आयोजना निर्माण गर्नुपर्ने बताउनुभयो। महाकाली लोकमार्ग अन्तर्गत दार्चुला सदरमुकाम खलङ्गाको धौलीघाट खोलामा निर्माणाधीन पुल निर्माण कार्य मुआब्जा विवादले अलपत्र परेको छ। जग्गाको उचित मुआब्जा नपाउँदा जग्गा धनीले पुल निर्माणमा अवरोध गरेपछि पुलको काम अलपत्र परेको हो। दार्चुलामा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै गएका छन्। आर्थिक वर्ष 72-73 सम्बन्ध विच्छेद गर्नका लागि 9 मुद्दा जिल्ला दल दार्चुलामा दायर भएका थिए भने आर्थिक वर्ष 73-74 यस्ता मुद्दाहरूको संख्या 18 पुगेको छ। साप्ताहिक स्तम्भ स्रष्टा र सिर्जनाको पालो लिएर आउँदैछन् सहकर्मी नवराज पनेरु।
आजको स्रष्टा र सिर्जनामा प्रदेश नम्बर सातको सम्पन्नता नेपाली साहित्यको मूलधारमा नआउनुको कारण खोज्नेछौ। भनिन्छ साहित्यमा सम्बन्धित ठाउँ बोलेको हुन्छ, त्यहाँको जीवन संस्कृति र सभ्यता घाम जस्तै चम्किलो भएको हुन्छ। तर राजधानीको पहुँचभन्दा बाहिर रहेर साहित्य साधना गर्ने र राजधानीमै पुगेर साधना गरिरहेका स्रष्टाले पनि सुदूरपश्चिम अर्थात प्रदेश नम्बर सातको विपन्नता मूलधारमा जति ल्याउन सके त्यति सम्पन्नता अथवा सबल पक्ष ल्याउन सकेका छैनन्। प्रदेश नम्बर सातको कठिन भूगोल, सुख सुविधाबाट वञ्चित जीवनशैली वा ओझेलमा परेकै भरमा आम पाठकहरू यहाँको सुन्दरता र सम्पन्नता बारे पढ्न पाउने अधिकारबाट टाढा हुनु परेको छ। सुदूरपश्चिममा अध्ययारो छ, ओझेलमा छ, पीडामा छ र कुरीतिले भरिएको छ भन्ने विषय नेपाली साहित्यको मूलधारमा धेरै पटक आएको छ। तराईको थारू समुदायदेखि पहाड़को पहाड़ी समुदायका विविध खाले व्यवस्थाहरू पनि धेरै पटक उठान भएका छन्। तर यहाँको सुन्दरता, विशेषता र सम्पन्नताको विषय साहित्यको मूलधारमा प्रशस्त रूपमा आउन सकेको छैन। 75% विपन्नता र 25% मात्रै सम्पन्नताको विषय नेपाली साहित्यमा उठान भएको बताउँदै कवि हेमन्त विवश।
हाम्रो आफ्नै कमजोरी देखाउनु, विश्लेषण गर्न पनि सकेनौँ, ती पक्षहरू अगाडि ल्याउनुपर्छ भन्ने खालको आएन, अलि लजाउने खालको भयो। हामी सुदूरपश्चिम भने अलिकति तलाको मान्छे, दुर्गमको मान्छे भने कसले के भन्ने हो भने हामी आफ्नो भाषा बोल्न पनि लजाउने, हेर्ने भने हामीभन्दा पूर्वको मान्छेले आएर यहाँको संस्कृति खोजेको छ।
यहाँको अभाव, कुरीति, दुःखलाई कर्णाली पारेका पाठकले धेरै मन पराएका पनि छन्। तर सुदूरको सुन्दर भूगोल, जीवन, संस्कृति, होस वा सम्पदा स्रष्टाहरूको सिर्जना मार्फत अझै प्रचुर मात्रामा सार्वजनिक भइसकेका छैनन्। स्रष्टाहरूकै अनुसार सुदूरको सम्पन्नता नेपाली साहित्यको मूलधारमा आएकै छैन भन्दा पनि हुन्छ। लेख्ने विषयहरू प्रचुर छन्, नेपाली साहित्य पाठकहरूले चासोका साथ खोजिरहेका पनि छन्। तर त्यो विषय कहिले उठान गरिने हो पर्खाईको विषय बनेको छ। खप्तडमा काव्य गोष्ठी गरी फर्किनु भएका पोखराका साहित्यकार अमृत सुवेदी।
देवकी पर्खाको विषयमा अरू विषयमा सुने हो, तर हामीले त यहाँको यति राम्रो चिज, यति राम्रो चिज देखियो कि यो पढेको सुनेको भन्दा सयौं गुणा बढी चाहिँ हामीले यहाँको अरू कुराहरू थाहा पायो। तिम्रो नेपालले थाहा नपाएको कुरा हामी त्यहाँ गएर भोगेर हेरेर यहाँ चाहिँ धेरै राम्रो कुराहरू देखियो। जति हामीले चुनिया थियो नराम्रो कुरा, ती कुराहरूलाई पनि माफ गर्ने यहाँ राम्रा कुरा छन्। जुन राम्रा कुरा प्रचार भएको छैन, तिम्रो देशको एउटा हिराको टुक्रा हो, जुन हामीले अहिलेसम्म नचिनेर बसिरहेका छौँ, अब हामीले चिन्न सकिँदैछ। साहित्यको मात्रै होइन, साहित्यको संसारको हरेक क्षेत्रको केन्द्रबिन्दु चाहिँ हुन जरुरी छ।
हुन त मफसलका स्रष्टाहरू मूलधारमा आउनका लागि निकै ठुलो संघर्ष हुन्छ। मूलधारमा आउनै नसकेपछि एक किसिमको हिंताबोध पनि हुन्छ र उनीहरू यहाँको विपन्नताको मुद्दालाई बढी प्रकाशमा ल्याउने गरेका छन्। राजधानीमा बसेर साहित्य साधनामा सक्रिय यस क्षेत्रका साहित्यकारले पनि आशा गरे अनुसार यहाँको सुन्दरतालाई पाठक माझ पुगाउन सकेका छैनन्। तर पछिल्लो समय सुदूरपश्चिमका बाँकी पाटाहरूलाई खोतल्ने प्रयास भइरहेको बताउँदै फेरि कवि हेमन्त विवश।
पछिल्लो अवस्थामा आएर अलिकति हामीलाई चाहिँ होस हुन थालेका छन्, महत्व बोध हुन थाल्यो, अब अलिकति दुर्वा हुन थालेका छन्। अलिकति संस्कृतिकै एउटा पाटो हो ती चाडपर्वहरूको, त्यसले चाहिँ आफ्नो भाइ बन्धुत्वको भावना जगाउँथ्यो, एकताबद्ध रूपले समाज चल्ने, त्यस्ता थुप्रै छन् त्यसका विशेषता सुन्दर पक्षहरू छन्। तर ती सुन्दर पक्षहरू केही चाहिँ अब प्रविधिको विकास सँगसँगै यी कुराहरू केही आएनन्, त्यही चाहिँ हामी उदासीन गर्छौँ।
प्रदेश नम्बर सातको समाज प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रूपले सम्पन्न छ। पर्यटकीय क्षेत्रहरू पनि साहित्यकारका कलमहरू पर्खिरहेका छन्। यति हुँदाहुँदै पनि हाम्रो समाजमा अझै कुरूपता छ र त्यसलाई साहित्यका पाठकमा पुगाउनु पर्ने साहित्यकारको धर्म पनि हो। तर पनि सुदूरपश्चिमको जीवनशैली मन पराएका नेपाली साहित्यका पाठकले यहाँका अन्य भर्जिन तथा सम्पन्नताका विषयलाई पनि चासोका साथ खोजिरहेका छन्। नेपाली साहित्यको मूलधारमा यहाँका सबल पक्षहरू किन उठान नभएका होला त? खप्तडमै काव्य गोष्ठी गरी फर्किनु भएका साहित्यकार पदमराज जोशी प्रभात।
हाम्रा जब चाडपर्व हुन्थे ती चाडपर्वहरूमा नहुनेको घरमा हुनेको घरमा गोरसपातहरू बाँड्ने, नहुनेको घरमा जे छ फलफुलहरू बाँड्ने, तरकारी जे उत्पादनहरू बाँड्ने, त्यो एउटा हाम्रो आदर्श हो। पढिमो, पैँचो, ऐँचो सबै कुराहरू हाम्रो एउटा सहकार्यमा आधारित संस्कृति हो। तर त्यसको अध्ययन हुनु नसकिकन, तर यो जो बाहिर आएको छ त्योभन्दा नितान्त फरक छ हाम्रो चाहिँ संस्कृति। यो अत्यन्त सहकार्यबाट सञ्चालन भएको समाजलाई अहिले केवल चाहिँ जे जे उत्पट्याङ कुराहरूले चाहिँ हामी वा ताली पिल्न सक्छौँ, जे कुरालाई मात्र साहित्य मान्ने त्यो मात्र विषय हो भने ताल कारणले यस्तो।
सुदूरपश्चिममा विद्यमान छाउपडी, देउकी, भोकमरी, छुवाछुत लगायतका विसङ्गतिमा आधारित कृतिहरू पाठकको रुचाइमा परेका छन्। यहाँको सुन्दरता, सम्पन्नता, ऐतिहासिकताको विषयमा आधारित कृतिहरूका लागि भने पाठकहरूको पर्खाईको घडी अझै तोडिएको छैन। जसरी गीत संगीतमा यहाँको सम्भावनाको विषय उठान गरिएको छ, त्यसै गरी साहित्यमा पनि उठान हुन आवश्यक छ।
♪
एफएम 93.8 मेगाहर्ज का लागि नवराज पनेरु धनगढी।
धनगढीको महानगरपालिकाको वडा नम्बर 6 का वडा अध्यक्षको निर्देशनमा सडक निर्माणका लागि बीच भागमा पर्ने काँचो सालको रुख काट्न लगाएको आरोप लागेको छ। वडा नम्बर 6 को बिजुलियामा सडक निर्माणका क्रममा वडा अध्यक्षको निर्देशनमा काँचो सालको रुख काटिएको आरोप लागेको हो। वडा नम्बर 6 का वडा अध्यक्ष भागीराम चौधरीको निर्देशनमा सडक निर्माणमा अवरोध भएको र यसले दुर्घटना निम्ताउने भन्दै गाउँलेलाई रुख काट्न लगाएको स्रोतको दावी छ। गाउँलेलाई काट्न लगाएर विभिन्न स्थानमा लुकाइएका काठका गोलिया बरामद समेत गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर छमा पर्ने पिपचोकदेखि जोगिहिया सडकमा पिच गर्ने क्रममा सालको रुख बीचमा परेपछि वडा अध्यक्षकै निर्देशनमा काँचो रुख काटिएको हो। गत जेठ 10 गते राति अधिकांश मानिसहरू भेडा बाबा मेलामा गएका बेला वडा अध्यक्ष भागीराम चौधरीको निर्देशनमा काँचो सालको रुख काटिएको स्थानीय बासिन्दा बसन्त चौधरीले बताउनु भयो।
हेर्न जाँदाखेरि जहाँ थियो देखेको हामी थिए त्यहाँबाट पर कति लगभग 100 मिटर पर ढङ्कारे लिएको थियो हाँगा तारमा झर्छ भनेर त्यसमा म पनि थिएँ र सिसोसी खै तिनीहरूले के सल्लाह मिलाए कि क्या थाहा भएन।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको सडकको बीचमा परेको रुख अनुमति लिएर काट्नुभन्दा पनि गोप्य रूपमा वडा अध्यक्षकै संरक्षणमा रुख काटिएको जाली सामुदायिक वनका अध्यक्ष वेद प्रकाश चौधरीले बताउनुभयो।
बिजुलियामा काटियो भनेर म आज 12 गते थाहा पाएँ। तिनीहरू किनमेलको कुरा आइसकेपछि मैले कहाँको लट्ठा बेचिरहेको छु भने मैले यसो सोधपुछ गर्दाखेरि बाटोमा परेको रुख काटेको देखेँ। त्यहाँ हामी रोपी रोपिसकेपछि जिल्लामालाई खबर गऱ्यो। जिल्ला वनको कर्मचारी के भन्नुभयो भने वन अन्तर्गत पनि परेन, सडक भइरहेको हाम्रो जिल्ला वनको अन्तर्गतको हो, कारवाही हामी आफू गर्छौँ भनेर उहाँले भन्नुभयो।
काँचो सालको रुख काटिएको दुई दिनपछि थाहा पाएका स्थानीय बासिन्दाले खोजीमिति गर्न थालेपछि विभिन्न स्थानमा लुकाइएका चारवटा सालका गोलिया फेला परेका छन्। केही गोलिया बेचिएको देखेपछि सामुदायिक वनका सदस्यहरूले खोज्दा विभिन्न स्थानमा गोलिया देखेका थिए। तीमध्ये पनि आफूहरू खान गएको समयमा बेपत्ता पारिएको जाली सामुदायिक वनका चौकीदार रामप्रसाद चौधरीले बताउनु भयो।
यहाँनिर काट्थ्यो, यहाँनिर अहिले छैन, कता गायब भयो। काट्नु चाहिँ लुकाएर राखेको थियो अनि हामी खाना खान गए थियौँ, अहिले छैन।
सडकमा परेको काँचो सालको रुख काटिएको जानकारी पाएपछि इलाका वन कार्यालय धनगढीका प्रमुख भरत शाहको नेतृत्वमा खोजबिन गर्दा 3 फुटको 4 गोलिया बरामद गरिएको छ। काठ बरामद भएपछि इलाका वन कार्यालयका प्रमुख भरत शाहले वन क्षेत्रमा भएका सडक निर्माणका बहानामा रुख कोही कसैलाई पनि काट्ने अधिकार नभएको भन्दै दोषीलाई कारवाही हुने दावी गर्नुभयो।
हामीले गोलिया चेक गराउनु भेटाइसकेका त्यसमा को दोषी छन् कारवाही गर्ने कसो भएको मैले देखेँ। अलिकति शान्तिको अब दम्ब देखाएर काम गर्न खोजिरहेको छ, त्यस्ता अपराधीलाई चाहिँ कारवाही गर्नै पर्छ। यो कुनै पनि वन चाहिँ काटिनु हुँदैन। सार्वजनिकै काम थियो भनेपछि किन लुकाउनु पर्थ्यो र नजिक इलाका वन कार्यालय छ, जिल्ला वन कार्यालय छ, सेक्टर वन कार्यालय छ, बाटोमा परेका दुःखले बाटो निर्माण गरेर डिस्टर्ब भयो भनेर प्रक्रिया बढाएर बढ्नुको सट्टा चाहिँ मान्छेले एउटा छुट्टै एउटा आफ्नो दम्ब देखाएर जे गर्दा पनि हुन्छ भनेको देखिएको छ। कानुनी राज्यको मान्यता चाहिँ हामीले स्थापित गर्नुपर्छ।
रुख काटिएको खबर पाएपछि त्यहाँ पुगेको दिनेश खबरकर्मीलाई पनि वडा अध्यक्ष चौधरीले खिचिएको भिडियो उडाउन चेतावनी दिनुभएको थियो। विकासका लागि घुमाउरो पारामा रुख काटेको वडा अध्यक्ष चौधरीलाई प्रतिक्रिया माग्दा बोल्न मान्नु भएन, तर पछि टेलिफोनमा सम्पर्क गर्दा आफूलाई थाहा नभएको भन्दै उहाँ पन्छिनुभयो।
मैले त अब त्यसको गाउँको समस्यालाई बाहिर दायाँ बायाँ नगर्नुहोस् भने हुँ। मैले मिलाएपछि तपाईँ सामुदायिक उपभोक्ता समितिको अध्यक्ष छन्, गाउँमा मिलाउनुहोस् भने हुँ, बाहिर नलग्नुहोस् भन्ने हुँ। मैले अब गाउँमा भएको समस्या गाउँमा सुल्झाउनु सामुदायिक त्यस्तो कुरा चाहिँ मैले राखेको थिएँ, खै त्यो थाहा भएन मलाई।
महानगरपालिकाको नम्बर 6 वडा अध्यक्षको निर्देशनमा सडक निर्माणका लागि बीच भागमा पर्ने काँचो सालको रुख काट्न लगाएको आरोप। गाउँलाई काट्न लगाएर विभिन्न स्थानमा लुकाइएका काठका गुडिया बरामद। कर्मचारीकै निलम्बनमा अर्थदण्डको नाममा कुत्ताका आदेश आशंका। अदालतको आदेशलाई उल्लङ्घन गर्दै मोटो रकम कमाउनेलाई कानुनको कट घेरामा ल्याउने।
एस दिनेश खबर का साथमा
मेडलाइफ तपाईं सँगै जीवनमा अघि बढ्दै
नमस्कार।